कृषि रेडियोको साथमा हुनुहुन्छ। स्थानीय ग्रामीण क्षेत्रका कृषिका कुरा गरिरहेका छौँ हामी यो कार्यक्रममा। यो कार्यक्रम नेपालीको रेडियो 88.8 र कृषि रेडियो धादिङले प्रसारण गरिरहेको छ भने कृषि रेडियोले यो कार्यक्रम निर्माण गर्छ। आज यो समयमा म धादिङ जिल्लाको नौबिसे गाविस ओडा नम्बर 2 छु। यहाँ प्राङ्गारिक तरिकाबाट खेती गरिरहनु भएका एकजना कृषक हुनुहुन्छ भने एकजना युवा कृषक हुनुहुन्छ। प्राङ्गारिकलाई सुरुवातमा उहाँले निरन्तरता दिनुभयो, सुरुवात गराउनुभयो गाउँमा। अहिले कृषि पेसाबाट अलिकति पछाडि हुनुहुन्छ। पहिला माधव रेग्मीतिर जान्छु, के रोप्नुभएको छ बारीमा?
घिराउलो, काँक्रो अनि गोलमेडा पनि छ। हिजोआज बोडी, सिमी, मकै, करेलाहरू सब चिज छ अहिले। अनि कुरिलो पनि छ।
त्यसमा रासायनिक विषादी मल केही पनि हाल्नु भएको छैन?
हाले छैन।
उत्पादन चाहिँ रासायनिक मल हाले जस्तै भइरहेछ?
अलिक कम हुन्छ। मकै त अब पहिला पहिलाको सरै भएको छ, वस्तुको मल मजाले हाल्दाखेरि। अरू बाली बिरुवा छ नि, अब फल्न नि 1 जस्तो ढिलो हुन्छ। औषधीहरू अब त्यो विखादीहरू मलहरू नहालेमा, नत्र एकनासी नै फलिरहेको छ।
सबैभन्दा सुरुमा चाहिँ तपाईँहरूले कसरी सुरुवात गर्नु? निराजन रेग्मी,
हामीले पनि केही सुरुवात गरौँ भनेर गर्दै गर्ने क्रममा चाहिँ एउटा संस्था डिसी नेपाल भन्ने, सहयोग केन्द्र नेपाल भन्ने धार्केमा चाहिँ आएर बसेका रहेछन्। अनि उनीसँग चाहिँ कोअर्डिनेसन गरेर यहाँ एउटा समूह खोलेर समूहद्वारा चाहिँ अर्ग्यानिक खेती गर्ने भनेर 14 समूह बनाइयो। गाविसबाट चाहिँ केही सहयोगहरू चाहिँ जुटाइयो र स्थानीय यहाँका चाहिँ कृषक बुवाहरूको चाहिँ एउटा समूह समिति बनाइयो र जग्गा 15 जति हामीले लिजमा जग्गा लियो र त्यहाँबाट चाहिँ सुरुवात भयो।
15 जग्गा भाडामा लिइकन प्राङ्गारिक तरिकाबाट खेती गर्दा यो सबै भाडा तिर्न पुग्छ, सबै हुन्छ भन्ने विश्वास थियो उतिखेर?
सुरुवात गर्दाखेरि अब उद्देश्य लिँदा त अलिक ठुलै आय हुन्छ भन्ने ढङ्गले उद्देश्य लिएको हो। तर नेपालमा कस्तो छ भने उत्पादन गरिसकेपछि पनि उत्पादनले चाहिँ मूल्य नपाउने, बजार नपाउने। 15 लिँदा त हामीले सोचेका थियौँ, नेपालमा एकाध फर्महरू छन्, केही केही हामीले नाम सुन्न आएका कृषि फर्महरू, अर्ग्यानिक ढङ्गले गरिरहेको, जैविक ढङ्गले गरिरहेका ती फर्महरूले चाहिँ उपलब्धि लिएका छन् भने हामीले पनि लिन सक्छौँ भन्ने एउटा उद्देश्य लिएका थियौँ। तर पछि बिचमा गएर विविध कारणवश त्यो काम निरन्तर हुन सकेन।
मान्छेले प्राङ्गारिक तरिकाले खेती गर्नुपर्छ भनेर बाहिरको मान्छे आएर भन्यो होइन, तपाईँहरूले के भएर पत्याउनु भयो? किन पहिलाकै तरिकाले खेती गरिरहेको मान्छेले चाहिँ प्राङ्गारिक तरिकाले खेती गर्नुपर्छ भनेर भनेको कुरो चाहिँ कसरी पत्याउनु भयो?
त्यसरी गरेदेखि अब राम्रो खान पाइयो है, बिख नहालेको राम्रो भयो भने अब लगानी पनि कम लाग्यो, आफैले अब मल सब कुरा गर्दाखेरि भनेर हामीले गरिराखेकै हो। त्यसै गरी
पत्याउन त अब उनीहरूले के भनेको थिए तपाईँहरूले सुरुमा यो प्राङ्गारिक तरिकाले खेती गर्न सुरु गर्दा?
हामीलाई तालिम दिने मान्छेले अब बजार खोजिदिन्छौँ हामी, तपाईँहरू गर्नुहोस् राम्रोसित भनेर भन्नुभएको थियो।
जस्तै उहाँहरूले चाहिँ उत्पादन गर्नुभयो भने बढी मूल्य जान्छ, धेरै फल्छ, हामीलाई पछिल्लो पुस्तालाई पनि माटो बच्छ भन्ने किसिमले
त्यही भनेको थियो उहाँहरूले।
तपाईँको व्यक्तिगत जग्गामा पनि थियो उतिखेरै सुरुवात
गरिरहेको थियो?
यो हामीले भाडामा लिएको चाहिँ प्लट तपाईँकोमा नै परेको थियो?
थियो, त्यही प्लटमा हो भनौँ न, अब त्यो जैविक खेतीको अगुवा किसान भएको भने त्यही प्लटमा हो।
निराजन रेग्मी, यो निरन्तरताको लागि कुनै पहल गर्नुभयो पछि, त्यो संस्थाले अरूले सहयोग गर्न छोडेपछि र हामीले अपेक्षा गरे अनुसारको उपलब्धि नभएपछि यसलाई चाहिँ कसरी नयाँ तरिका लाने भनेर त्यस्तो केही योजना बनाउनु भएको थियो पछि?
समूहबाट चाहिँ हामी अहिले व्यक्ति व्यक्तिमै कन्भर्ट भए तापनि एउटा अभियान त सुरुवात हामीले कृषि अर्ग्यानिक उत्पादनको लागि चाहिँ अभियान सुरुवात गरेकै हो र त्यसमा तपाईँको चाहिँ हामीले अहिले छोडिसकेको अवस्था छैन। सबैजनाले आआफ्नो ढङ्गले आआफ्ना करेसाबारी जति 14 समूहमा हुनुहुन्छ उहाँहरूले कमसेकम थोरै भए पनि उत्पादनलाई चाहिँ निरन्तरता दिइरहनु भएको छ। हाम्रो समूहको चाहिँ 14 चाहिँ खेतीमा कमसेकम उत्पादनमा चाहिँ उत्पादनमा जति मल बिउ विषादीहरू चाहिँ प्रयोग हुन्थ्यो त्यसको धेरै न्यूनीकरण भइसक्यो, गरेकै छन्। अब जुनसुकै उत्पादनमा पनि ओहो यो चाहिँ गर्न ठिक छैन है, स्वास्थ्य
14 आफ्नो ढङ्गले गरिरहनु
आआफ्नो ढङ्गले चाहिँ नि त्यसलाई निरन्तरता दिइरहनु भएको छ, धेरै चाहिँ न्यूनीकरण गरिरहनु भएको छ। एउटा अभियानकर्ताको रूपमा चाहिँ उहाँ माधव उहाँले चाहिँ नि पुरै रूपमा चाहिँ नि गर्न सकिन्छ भन्ने हिसाबले अभियान थालनी गरिरहनु भएको छ। अरू अन्य कृषक दाजुभाइहरूले चाहिँ गर्न चाहिँ गर्नुभएको छ, गरे तापनि कस्तो भने दुवै थरी मिसाएर न्यूनीकरण चाहिँ गर्दै गर्नुभएको छ, तर घटाएर बिस्तारी बिस्तारी कन्भर्ट हुँदै डाइभर्ट भएर जाने क्रममा चाहिँ उहाँहरू हुनुहुन्छ।
तपाईँले त सबै भाषाकै छोडिदिनु भयो होइन यो रासायनिक मल र विषादी हाल्नुलाई?
छोडिदियो, आफैले बनाएर भनौँ न यही झारबुटी बिखारी बनाएर राखिराखेको छ।
के बनाउनुहुन्छ, कसरी बनाउनुहुन्छ, के काम गरिरहनु भएको छ त्यसलाई?
सिस्नु, तितेपाती, असुरो, बकैनु, टिमुरको पात, निम, अब निम त यहाँ पाइँदै पाइँदैन, 18 थरी छ।
बजारमा सिधै बट्टा बट्टामा किन्न पाइन्छ, 100 रुपियाँ, 150 रुपियाँ, 200 रुपियाँ तिर्यो भने अनेक थरीका विषादी किन्न पाउँछ। तपाईँले यो झन्झट चाहिँ किन गरिरहेको?
त्यसले राम्रो हुने रहेछ अनिखेर मैले त्यो ऊ गरिरहेको, केलाई पैसा तिर्नु भनेर। सबैभन्दा राम्रो त अझ खुर्सानीको धुलो र सराफले किरा मर्दो रहेछ। कसरी भने अब ठ्याक्क एक पाउ खुर्सानी किनेर ल्याएर फेरि बिरुवाको अवस्था हेरेर हाल्नु पर्ने रहेछ, नत्र मेटासी भन्दा नि त्यो कडा रहेछ, जम्मा खाइदिँदो रहेछ। अनि सर्लक त्यो सराफ र खुर्सानीको धुलो घोल्यो बाल्टिनीमा, गहुँत हालेर पम्पको जाली भयो अर्को कपडाको जाली पातलोले छानेर सर्लक हालेपछि 2-3 चोटिले त्यो औषधि नि भयो, त्यो फ्याँक्न नपर्ने, त्यसरी पनि हालेँ मैले।
त्यो बिरुवाको लागि राम्रो भयो, हाम्रो लागि चाहिँ कसरी राम्रो हुनेछ प्राङ्गारिक तरकारी गर्दा?
रोग लाग्दैन आफूलाई है, आफ्नो अब माटो बिग्रिँदैन, भुराबारीलाई अब भनौँ न आफ्नो भएका बच्चाहरूलाई रोग लाग्दैन, सबै कुरालाई राम्रो हुन्छ नि त्यसले।
अब यो उत्पादन त गऱ्यौँ हामीले, बजारको लागि चाहिँ के योजना गर्नुभएको थियो तपाईँहरूले? प्राङ्गारिक तरिकाले फलाएपछि बजार पाइन्छ भन्ने सम्भावना अथवा त्यस्तो ग्यारेन्टी केही थियो, सुनिश्चित त थियो?
बजारको विषयमा पनि मैले केही काम अगाडि बढाइरहेको र अहिले पनि तत्कालीन रूपमा नि म बजारको चाहिँ अवश्यता मैले गरिरहेको कारणले हामीले चाहिँ एउटा खालको चाहिँ अभियान सञ्चालन गर्दैछौँ। उत्पादनको वर्गीकरण गर्ने, ग्रेडिङहरू गर्ने, उत्पादनको ग्रेडिङ गरिसकेपछि त्यही अनुसारको चाहिँ नि विज्ञापन, जस्तो तपाईँहरू मिडिया हुनुहुन्छ तपाईँहरूकै मार्फतबाट चाहिँ जनमानसमा चाहिँ पुर्याएर त्यहाँ यो यो खालको चाहिँ उत्पादनहरू पाइन्छ, यो खालको चाहिँ आजको आवश्यकता अनुसारका चाहिँ उत्पादनहरू पाइन्छ भनेपछि मान्छेको ध्यान आकर्षण हुन्छ र त्यसै गरी चाहिँ बिक्री वितरण गर्न सक्छ।
सुरुमा चाहिँ जसले सुरुवात गर्नु उहाँहरूले बिक्री केन्द्रहरू देखाइदिनु भएको थियो तपाईँहरूले?
व्यक्तिको पसलहरूमा चाहिँ मलाई लाग्छ सम्भवतः उहाँहरूले एउटा ठाउँ ठाउँमा चोकहरूमा चाहिँ अहिले काठमाडौँको हरेक ठाउँमा देखिन्छ, यहाँ चाहिँ जैविक प्रकृतिका चाहिँ तरकारीहरू पाइन्छ या अर्ग्यानिक तरकारी पाइन्छ भनेर राखिएका होर्डिङ बोर्डहरू भएको एउटा निश्चित बजार होइन त्यो, त्यो एउटा पसल स्टलहरूमा चाहिँ देखाइदिनु भएको थियो।
तपाईँले सुरु सुरुमा लगेर बेच्नु पनि भयो, केही समस्या भयो तपाईँलाई त्यसरी बिक्री गर्नलाई?
उहाँबाट फोन गर्ने, यो चिज चाहियो यति किलो भनेर भन्ने, अनि यहाँ टिप्यो, टिपेर लिएर गएर काँटा गरेर जोख्यो, आफू जान्दिनँ अब कहिले छोरो पुग्छ कहिले भतिजाहरू पुग्छन्, यो यति किलो भयो लेखिदिए बाबु भनेर लायो अनि लोकल बसमा हालिदियो, तरकारी लिएर जान्थ्यो, लिएर गएर उहाँ बेच्थ्यो। कोही बेला अब यहाँ भनौँ 5 रुपियाँ किलो काउली नबिग्रेको बेला उहाँ 25 रुपियाँ किलोले पैसा नि पठाए, तर पसल मैले देखाएको छैन। हामी 14 जना किसानलाई अब उहाँबाट मल पनि पठाइदिए एक बाजी है, भाउमा चाहिँ नि राम्रै गरेको थियो, यहाँ भाउ नहुँदा नि उसले सबै कुराको आज राखेको भाउले वर्ष दिनसम्म एउटै रेटले पैसा दिएको थियो। हामी 14 जना समूहको अब धेरै थोरै कति छ अब मैले पठाइदिन्थेँ, यति छ मेरो भनेर लगाएर काँटा गरेर जोखिदिन्थेँ अनि बिल्ला हालेर पठाइदिन्थेँ, अनि त्यो 14 जनाको समूहमा नि अनि एकजनाले डुप्लिकेट गरेछ तपाईँको, झमझमी पानी परिराखेको बेला मूर्ख किसान त्यही त हो नि, मूर्ख हुन्छ, कसले थाहा पाउँछ र भनेर सेल्पका जिङ्गारी मल हाल्दैछ लौकालाई हाल्दैछ, अनि उहाँ लिएर गएर तरकारी जोख्दा जोखेर ऊ गर्दाखेरि त उहाँ त अब त्यो सु रोपेर पत्लाउँ रहेछ, अनि माधव दाई अब यो लौका आजबाट क्यान्सल, यो कसको माल हो भनेर भने त्यो लौका नपठाउनुहोस् त्यसो पनि भनेर भने, अनि त्यो लौका पठाउनै छोडिदिउँ मैले। अब एउटाले गर्दा त 14 जनाको इज्जत गयो है, अनि पठाउन छोडिदिएँ, अनि अहिले चाहिँ नि 5 किलो अब 4 किलो 10 किलो माग्छ, अब यहाँ 100 किलो माल निस्केला, अब बरु हामीलाई त त्यहाँ 25 रुपियाँ आयो, यहाँ 10 रुपियाँ बेच्न फाइदा, अब गाडी लम्बर नि जाने होइन, अहिले फोन गरिरहन नि जान्दिनँ, अब जिम्मा आफैलाई छ।
पहिला चाहिँ जति उत्पादन हुन्थ्यो सबै लानुहुन्थ्यो उहाँहरूले?
होइन, अड्कलेर लिएर जाने, मैले 5,000 बोट त यो डल्लो खुर्सानी लगाएको थिएँ, अब उनीहरूले लगाएको भाउ रेटै जम्मै मलाई कण्ठ थाहा छ, हेर्नुहोस् आफूले पठाएको यो चिज यो भाउ यो चिज यो भाउ भनेर आज उनीहरूले भाउ गरेर लगाएपछि एक वर्षसम्म एउटै भाउ त्यसरी अब यो जाउलो खेल बजारमा लिएर गएको थियो पठाएँ अनि ज्यादै झ्याउ भयो क्या आफू फोन गर्न जान्दिनँ फेरि माल लोड गरेर पठाइदिएँ उहाँ नपुग्ला
त्यो त अलिअलि सुधार गर्ने हो भने बजार त राम्रो रहेछ त
अर्को लिएर लियो सर अनि के गर्ने अब जम्मै माल उठाउनु पऱ्यो नि उसले
अब अहिले पनि नियमित गरिरहनु भएको छ त्यो चाहिँ कसरी बेच्ने त कहाँ लगेर बेच्ने
धार्केमै लगाएर जति दिन्छ उतिमा अर्ग्यानी भने ए अर्ग्यानी बाजे भन्छन् जिस्क्याउँछन् कोही ल बाबु मेरो त अर्ग्यानी हो अरूभन्दा 2 रुपियाँ बढी जानुपर्छ 2 रुपियाँ 5 रुपियाँ भन्यो कोहीले घटी मोल्छ कोहीले बढी मोल्छ अब डोकोरी त्याएर आउनु पऱ्यो कि हो फ्याँकिदिन्छु आउँछु के गर्ने बिग्दैन बजारमा
सन्तुष्ट हुने खालको भाउ पाउनु भएको छैन
कहाँ पाउनुहोस् त्यहाँ झन् घटी धार्के बजारमा लगाएपछि अब टिलिक्क परे अब बिख हालेर मल हालेर लिएर गएर खाइरहेको हुन्छ त्यो छ्याङ्रङ्ग परे हुन्छ यो के काम यो देख्दै घिन लाग्दो भनिदिन्छ कोही व्यापारीले
तपाईँले भन्नुभएको जस्तो मिडिया सचेतनाको कुरा लिएर आएर यहाँ चाहिँ यो स्वस्थ छ भनेर खान पाउने व्यवस्था गरिदियो भनेदेखि मान्छेहरूले थाहा पाएर किन्थ्यो उहाँले भन्नुभएको जस्तो मान्छेले त राम्रो टिलिक्क परेको खोजिरहेको हुन्छन् काठमाडौँको ठुलो बजार भन्दा नजिक छौँ हामी त्यसतर्फ चाहिँ तपाईँहरू युवा जस्तो मान्छे हुनुहुन्छ बजार विकास निर्देशनालयसित मिलेर तपाईँहरू स्थानीय स्तरमा बजारको पनि काम गरिरहनु भएको छ होइन पूर्वाधारको त्यतातर्फ ध्यान दिन सके भए हामीले उत्पादनले उहाँले भन्नुभएको जस्तै मोल पाउँथ्यो कि फाल्नु पर्दैन थियो कि
हामी मात्रैको चाहिँ सम्भवले एउटा राज्यको चाहिँ बजार सञ्चालन हुने छैन अब हामीले एउटा अभियान सञ्चालन गर्ने मात्रै हौँ अभियानकर्ताले परिणाम दिइहाल्नको लागि समय कुर्नै पर्ने हुन्छ अब उहाँहरूले उत्पादन गरेको उत्पादनको चाहिँ नि प्रमाणित गर्ने एउटा चाहिँ नि निकाय भने त कालीमाटीमा अहिले चाहिँ नि विषादी सम्बन्धी यसमा कति पर्सेन्ट चाहिँ विष परेको छ यो कतिको स्वस्थ छ खानको लागि भनेर एउटा परीक्षण मापन मेसिनहरू आएर चाहिँ बसेको छ त्यस्तै अब धार्केको यो बजार सञ्चालन गर्दा हामीले एउटा अभियानको रूपमा चाहिँ यसलाई क्षेत्रीय बजार बनाउनुपर्छ यसमा ग्रेडिङ हुनुपर्छ प्याकिङ हुनुपर्छ लेबल लाग्नुपर्छ अर्ग्यानिक उत्पादनहरूले चाहिँ स्थान पाउनुपर्छ अझ यो सँगसँगै चाहिँ आइपिएम प्रविधि भएर अझ एउटा बजार समिति पनि त्यहाँ खडा गरेका छौँ त्यो आइपिएमका चाहिँ उत्पादनहरूले स्थान पाउनुपर्छ भन्ने हिसाबले हामीले एउटा अभियान सञ्चालन गरेका छौँ अब त्यसको परिणाम आउन किसान व्यापारी र हामी युवा र राज्यको यसको चाहिँ एउटा भर्याङ हुन्छ त्यो भर्याङको चाहिँ खुड्किला सिँढी मिलेर माथिसम्मको चाहिँ गगन चुम्नको लागि चाहिँ एउटा अभियानको रूपमा अगाडि बढ्यो भने यसले निष्कर्ष पाउँछ तर यो कृषकले उत्पादन गर्दै गर्दा कृषक बारीमै सीमित उत्पादन बजार जाँदा बजारको चाहिँ उपभोक्ताले त्यसको पहिचान गर्न नसक्ने पहिचान गराइदिने र यो यस्तो हो भनेर सेटिस्फाई गराइदिन सक्ने खालको चाहिँ राज्यको एउटा प्रणाली हुनु पऱ्यो होइन हामीले बजारमा त एउटा अभियान सञ्चालन गर्ने हो यो खालका चाहिँ उत्पादनहरूले स्थान पाउनु पऱ्यो लेबल लाग्नु पऱ्यो ग्रेडिङ हुनु पऱ्यो हुनको लागि आवश्यक पूर्वाधार निर्माणहरू चाहिँ हुनु पऱ्यो भनेर अहिले केही पूर्वाधारहरू बनाइएको छ सायद मलाई लाग्छ यो भदौ असोजको चाहिँ अन्तसम्म हामीले एउटा चाहिँ यही आइपिएम र यही अर्ग्यानिक सम्बन्धमा चाहिँ 1-2 स्टल त्यो पसलहरू पनि सञ्चालन गर्ने सोचमा छौँ हामी यो यहीँ धार्केको 40 बजारमा
तपाईँ हामीलाई कृषि रेडियो 101.5 मेगाहर्ज धादिङ र नेपालीको रेडियो 88.8 काठमाडौँबाट सुनिरहनु भएको छ हामी प्राङ्गारिकका कुरा गरिरहेछौँ र ग्रामीण क्षेत्रका कृषिका कुराकानी गरिरहेछौँ हामीले उत्पादन त गऱ्यौँ माधव रेग्मी तपाईँले त्यत्रो धेरै दुःख गरिरहनु भएको छ मान्छेहरूले कसरी पत्याउने त तपाईँले चाहिँ प्राङ्गारिकै गरिरहनु भएको छ भनेर चाहिँ कसरी पत्याउने
देख्दा फरक हुन्छ निकै नै फरक भएर त पत्याएनन् भने
काठमाडौँमा अहिले हामीलाई धेरै मान्छेले सुनिरहनु भएको हुन्छ थ्री डी सुन्ने मान्छेलाई चाहिँ होइन दादिङको चाहिँ त्यहाँ पनि अर्ग्यानिक फलाउनु हुँदो रहेछ अथवा किसानले चाहिँ अर्ग्यानिक भन्ने चाहिँ यस्तो हुँदो रहेछ उहाँहरूलाई थाहा छैन नि उहाँ त कतिपय मान्छेहरूले चिउरा बोट कस्तो हुन्छ भन्ने मान्छेले नि सुनिरहनु भएको हुन्छ यस्तो चाहिँ अर्ग्यानिक हुन्छ भनेर उहाँहरूलाई विश्वास दिन सक्ने त्यो त्यसको बनोट त्यसको चम्काई अथवा त्यसको फल त्यसको स्वाद त्यस्तो के हो
स्वाद त अब अर्कोको भन्दा त्यसको एकदम राम्रो हुन्छ नि स्वादिलो हुन्छ सब अब राम्रो हुन्छ अब आफ्नो लागि चाहिँ नि अब निकै फरक हुन्छ नि त्यो अब बिखारी हालेको र त्यो नहालेको स्वादमा अकाह्र जीवनको फरक हुन्छ सब कुरा अब आफ्नो स्वास्थ्यलाई पनि फाइदा गर्छ खानेलाई पनि फाइदा हुन्छ
किन्ने मान्छेले त चिन्नु पऱ्यो नि होइन सामान त कसरी चिन्ने त्यो चाहिँ
त्यो अब हेर्दा चिन्न पर्ने खोइ अब हामी त चिनिन्छ तपाईँ हामी चिनिन्छ अब उनीहरू चिन्दैनन् लाइटैवाला मात्रै खोज्छ छिङरिङ परे हुन्छ लाइटैवाला मात्रै खोज्छन् उनीहरू
त्यो भयो भने त हामीले चाहिँ कसरी फेरि फाइदा लिनु त समस्या त्यो
तपाईँको यहीँ बारीमा आएर पनि धार्केमा 5 रुपियाँ किलो हुँदा 30 रुपियाँ किलो 40 रुपियाँ किलो तिरेर नि लिएर गए यो जैविक तरकारी रहेछ भनेर एउटा आएर 1 किलो लिएर गएर निख्रिँदैन, अब लाजे जम्मै निख्रिनु पर्यो परेन।
अब के गर्नु पर्ला त त्यसो भने? तपाईँले त गाउँमा बसेर यत्रो धेरै जग्गामा प्राङ्गारिक तरिकाले खेती गरिनु भएको छ, तपाईँको चाहिँ बेच्नलाई, फलाउनलाई, सबै गर्नलाई ककले कसरी के ठाउँबाट सहयोग गर्नु पर्ला?
किसानलाई अब सबै कुराको सहयोग भएदेखि,
सब कुराको सुविधा भने के सुविधा चाहियो हामीलाई?
पानी तान्ने पम्प, यो जैविक मलहरू, बिउ बिजनहरू किनेर लिएर जाने गाग पनि, खेती गर्नेले त बेच्न जान भ्याउँदैन नि बजार राखेर, लगानी पाएदेखि सब कुरा भएदेखि, मैले उहिलेदेखि भनेको हो, यहाँ पनि अब तपाईँको जिल्लाको केन्द्रको आए, अब कृषिको डाक्टर आएको, गाविसको सचिव आएको, सानो किसानको आएको, मैले त त्यही भनिराखेको छु।
ती सबै कुरा भयो भने चाहिँ हामीले खेती गर्नलाई सजिलो हुन्छ,
सबै कुराको सुविधा पाएदेखि गर्न सक्छु, गरिरहेको नि हो है, औषधि बनाउन, मल बनाउन, सर्व चिज।
अब अर्ग्यानिक मल विषादी बनाएर चाहिँ हाम्रो त्यो अनुसारको काम गर्न सकिन्छ भने त, फलाएर बजार छैन भनेर तपाईँले चाहिँ त्यो बनाउने सिप जान्नु भएको छ भने हामीले त्यतातिर पो गर्ने हो कि?
त्यो आफ्नो बारीमा त त्यसै गरी आफैले बनाएर हालिरहेको छ,
जस्तै बेच्ने गरी अरू सबैलाई बनाउनु सक्यो भने त तपाईँको अझ बढी फाइदा भयो नि त, त्यो खेती मात्रैले मा धान्नै परेन।
अब आफ्नो खेती गर्नु पऱ्यो कि कोहीले पत्यार मान्छ, हेर्नुहोस् अब अहिले पनि 8-10 जनाले कसरी तपाईँले जाने औषधि बनाएर हाल्नु भएको छ भने, कति बिरुवा छ सिकाइदे भनेर भन्छ भने त्यो बिरुवाको अवस्था हेरेर म बनाएर हालिदिन्छु भनेर भन्दा, अब कोही अब कति हाल्नुपर्छ के भनेर म त्यो भन्दिनँ, म अब धेरै हालिदिएल बिरुवा, अब मेटासिले बरु खाँदैन त्यसले खाएर मर्छ, अनि मर्ने औषधि पो त सिकाइदिएछ भनेर भन्छन्, भनेर मैले त्यो ऊ गरेको छैन, आफ्नो बारीमा चाहिँ नि बनाएर आफैले हालिरहेको छ।
स्थानीय स्तरमा कृषकहरूको यत्रो धेरै उत्साह छ, तपाईँहरू युवाले चाहिँ यो उत्साहलाई फेरि निरन्तरता दिनको लागि केही काम गर्न सकिँदैन?
यो उत्साहलाई निरन्तरता दिनको लागि मैले अघि नैको एउटा सानो कुरोमा जोडिहालेँ, यो ग्रेडिङ प्याकिङ लेभलको कुरा जुन आयो नि, त्यो हाम्रो उत्साह, उहाँहरूको उत्साहलाई हामीले सार्थक निष्कर्षमा पुर्याउने एउटा अभियान,
त्यो भ्यालु चेनमा चाहिँ हामी भित्र जान सक्यौँ भने, त्यसमा हाम्रो उपस्थिति जनाउन सक्ने हो भने त उहाँहरूको उत्पादनले मूल्य पाउने ठाउँमा त पुर्याइदिन सकिन्छ नि।
अँ त्यो सकिन्छ, त्यसैको लागि चाहिँ नि मैले केही समयमा सायद हामीले यहाँ सुरुवात गर्छौँ, तर ठाउँ स्थान बनाइसकेका छौँ, अब त्यहाँ हामीले चाहिँ यो उत्पादन यो फलानु ठाउँमा फलानु प्लटमा फलानु चाहिँ नि अर्ग्यानिक उत्पादन कृषकले गर्नुभएको उत्पादन र यो चाहिँ नि यो ढङ्गको छ, यो ग्रेडको हो, यसमा चाहिँ विषादीहरू परेको छैन भनेर उपभोक्तालाई एउटा सचेतको रूपमा सचेतना, यो चाहिँ नि यस्तो हो, यसको चाहिँ नि उत्पादनमा उत्पादन स्वास्थ्यवर्धक छ भन्ने हिसाबले हामी पहिचान दिने ढङ्गले चाहिँ नि सोच बनाएर।
तपाईँलाई चाहिँ कहिले कहीँ लाग्दो यो सबै छोडिदिउँ, पहिला जस्तो तरिकाले गरिरहेको थियो त्यस्तो तरिकाले गर्नु जस्तो लागेको छैन?
त्यो मलाई लागेकै छैन, अब एकदम राम्रो सूक्ष्ममा अब आफूले चोखो खान पाइयो, 10 वर्ष बाँच्ने छ भने 20 वर्ष बाँचियो, हेर्नुहोस् आफ्ना भुरा भारी जम्मैलाई रोग व्याध केही लागेन, माटो बिग्रिएन, सर्व चिज राम्रो भयो है, सर्व चिज राम्रो भएको हुनाले छोडिदिउँ भन्ने त मलाई लाग्दै लागे होइन।
अनि युवाहरूले छोडे भनेर चाहिँ अलिकति चिन्ता लागिरह होला?
छोडेकै छैन नि अरूले, अब भनौँ न धेरै थोरै गरिराखेकै छैन हाम्रो, अब यो 14 जना समूहले अलिकति भने नि आफूले खानालाई कर्चबारीमा अब लगाइराखेको छ नि, अब तिनीहरूले लगाएकै भनौँ न 14 जना समूहबाट आएर अब मैले बजारमा पठाइरहेको थिएँ, मलाई भनौँ न अब जैविकको अगुवा किसान, अब 4 गाविसको अगुवा किसान भनेर अब उनीहरूले सबले मलाई जिम्मा लगायो, त्यो तालिम दिने जेटियोले नि अब मलाई नै जिम्मा लगायो, अनि अरूले ऊ गरेर लिएर गएर त्यहाँ गएर काँटा गरेर जोख दिन्थे, अनि मैले जावल खेल बजारमा पठाएर लिएर आएर अब उसले दिएको भाउ रेट पैसा सबलाई अब पठाउनेलाई दिइराखेकै थियो।
हाम्रो उमेरका तपाईँका छोराका उमेरका मान्छेहरू जो उत्साही हुनुहुन्छ, उहाँहरू जस्तै हाम्रो निराजन रेग्मी जस्ता मान्छेहरू, उहाँहरू पनि टिकिरहन सक्नु होला यस्तो क्षेत्रमा, यो प्राङ्गारिक कृषिको क्षेत्रमा, त्यहाँमाथि कृषि मात्रै गरेर
अलिक गाह्रै पर्ला, अब भनौँ न खेती नै गरेर खानालाई अब गाह्रै पर्ला, यो भनौँ न गर्न त अब अलिअलि गर्न परिगयो है,
गाह्रो पर्ने काम त के गर्न गरिरहनु र कसरी मान्छेहरूलाई युवाहरूलाई चाहिँ यस्तो छ जोस र जाँगरसहित गर्नुपर्छ गर्यो भने हुने चाहिँ भन्नु कसरी भन्छ?
अब खेती गरेर अबको युवा केटालाई त अब भनौँ फाइदा हुने नै छैन, कृषि त कहाँ छोड्नु, म त छोड्दै छोड्दिनँ नि अब, अन्त अब जागिर खान जाउँ, अब बुढो भइ गइयो कृषि काम गर्ने त हो नि, अब खेती किसान गर्ने
कृषिमा सम्भावना त उहाँले देखिरहनु भएको छ होइन। अब हाम्रो ठाउँमा कृषिको अरू सम्भावनाहरू चाहिँ के हुन सक्ला?
व्यावसायिक खेती नै चाहिँ प्रमुख कुरो भयो, उत्पादन त गरियो, सबै कुराले चाहिँ पूर्ण हुन सकेन भन्ने छ भने युवाहरूको चाहिँ एउटा सोच विचारले चाहिँ के देख्छ त भन्दा व्यावसायिक कृषितिर नै लम्किनुपर्छ। अनि कृषिमा टिक्न सकिन्न भनेर भन्नुभन्दा पनि कृषिमा चाहिँ उत्पादनले बजार पाउने विषय पनि उत्पादनले नै लक्ष्य निर्धारण गर्छ। व्यावसायिक कृषकहरूले त तपाईँको चाहिँ सयौँवटा टनल राखेर उत्पादन गरेको चिजले त मार्केट त पाइरहेछ अहिलेसम्मको परिस्थितिमा। निर्वाहमुखी खेतीबाट चाहिँ दीर्घकालीन रूपले टिक्न सकिन्न, व्यावसायिक हिसाबले सकिन्छ। राज्यले निर्धारण गर्ने अभियान त आफ्नो ठाउँमा छँदैछ, हाम्रो आफ्नै तहबाट पनि हाम्रो उत्पादन यो हो र हाम्रो उत्पादनले पाउनुपर्ने लागत मूल्य भनौँ एउटा भ्यालु चेनको चाहिँ दृष्टिकोणले चाहिँ हामीले उत्पादन गरेको चिज यति लागत छ र यति मुनाफा नपाइकन म दिन्न भन्ने खालको एउटा अभियान चाहिँ सुरुवात हुनुपर्छ, त्यो हो भने टिक्न सकिन्छ।
युवाहरू कृषिमा लागिरहनु सम्भव छ व्यावसायिक कृषिको लागि?
व्यावसायिक कृषिको लागि
तपाईँलाई केही भन्न मन लागेको छ रेडियोबाट यो कृषि सम्बन्धी, प्राङ्गारिक कृषि सम्बन्धी अरू कुरा?
अब मलाई त अब एउटा पान तान्ने पम्प, अब पाइपहरू, अब औषधी हाल्नलाई पम्प, बिउ बिजन राम्रो, अब सब कुराको अलिकता भनौँ सबैतिर आएर लगानी यसो ऊ भयो भने राम्रोसित चलाउँला भन्ने ऊ नै भएर अब अहिले 8-10 वर्ष भयो मैले छोडेकै छैन। अब जता ऊ गरे पनि आ मिल्छ मिल्छ भनेर भन्ने, अब कतै कहीँ केही पनि भएन। सानो किसानको आउँदैन त्यसै भन्ने, अब केन्द्रको आउँदैन त्यसै भन्ने, जिल्लाको आउँदैन त्यसै भन्ने, कृषिको डाक्टर आउँदैन त्यसै भन्ने। तर तपाईँलाई ऊ त्यहाँ धादिङमा चाहिँ नि मिर्की राख्या होला 4-5 कोइल पाइप, पाइप र एउटा पम्प मिलाइदिनु पऱ्यो उहाँलाई, एकदम मिनेती हुनु रहेछ भनेर यहाँ आएर जम्मा धैबुङ्गे बारीमा घुम्नु भयो, हेर्नु भयो है, बिरुवा लगाएको अब हेर्नु भयो। अनि त्यताबाट तल 40 बजारमा पुगेपछि म त्यहाँ बुझ्दै गरौँ अहिले कहाँ त्यसरी मिल्किया छ र भनेर भन्नुभयो उहाँहरूले है। कुनैले चाहिँ नि हेर्नु भएन, टिकाराम सर हुनुहुन्थ्यो उहाँले चाहिँ नि अब माधव दाईले राम्रो गरे रहेछ भनेर आएर हेरेर सब कुरा गरेर 200 मिटर पाइप र एउटा पानी तान्ने पम्प दिनुभयो। अरूबाट आएर कहीँ केही मिलेन, अनि कसरी चाहिँ नि गर्नु एउटाले है ठुलो लगानी लाग्दो रहेछ भनेर भनिराखेको थियौँ। तैपनि अब यो गरेको मल किन्न नपर्ने, यो मल बिउले अब मलहरूले असर गर्ने, बिखले असर गर्ने भनेर आफैले अब जैवी मल बनाएर अब तरकारी अब लगाइराखेको छ, जैवी नै औषधी आफैले बनाउने, मल पनि आफैले बनाएर वस्तुको मल।
समय दिनु तपाईँलाई धन्यवाद दिन्छु। आजको यो समयमा हामीले ग्रामीण स्तरमा कृषिलाई अझै थप राम्रो तरिकाले कसरी अगाडि बढाउन सकेला, कृषिलाई व्यावसायिक तरिकाले कसरी अगाडि बढाउन सकेला भन्ने कुरो र खास गरी प्राङ्गारिक कृषिको बारेमा रहेर कुराकानी गऱ्यौँ। मसँग माधव रेग्मी हुनुहुन्थ्यो, निराजन रेग्मी हुनुहुन्थ्यो, 902 धादिङबाट। यो कार्यक्रम तपाईँले धादिङको कृषि रेडियोको साथसाथै काठमाडौँको नेपालीको रेडियो 88.8 MHz पनि सुनिनु भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद दिँदै आजको यो कार्यक्रमबाट म उपेन्द्र अधिकारी बिदा हुन्छु। नमस्ते।